بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متر، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتاؤں، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کر رہے ہیں۔ آج اب سورہ واقعہ کی آتما کو شانتی پردان کرنے والی پہلی سے لے کر سولہویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں سورگیے محمد صدیق منشاوی۔
بسم الله الرحمن الرحيم إذا وقعت الواقعة ليس لوقعتها كاذبة خافضة رافعة إذا رجت الأرض رجا وبست الجبال بسا فكانت هباء منبثا وكنتم أزواجا ثلاثة فأصحاب الميمنة ما أصحاب الميمنة وأصحاب المشأمة ما أصحاب المشأمة والسابقون السابقون أولئك المقربون في جنات النعيم ثلة من الأولين وقليل من الآخرين على سرر موضونة متكئين عليها متقابلين صدق الله العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، جب وہ گھٹت ہونے والی مہان گھٹنا ارتھات قیامت گھٹ جائے گی اور اس کے گھٹت ہونے میں کچھ بھی جھوٹ نہیں، وہ گھٹنا الٹ پلٹ کر دینے والی ہوگی، اس سمے دھرتی کو بھوکمپ کے زبردست جھٹکے لگیں گے اور پہاڑ ٹوٹ کر چور چور ہو جائیں گے، تو وہ بکھری ہوئی دھول ہو کر رہ جائیں گے، اور تم لوگ تین پرکار کے ہو جاؤ گے، تو داہنے ہاتھ والے، اور کیا کہنا داہنے ہاتھ والوں کا، اور بائیں ہاتھ والے، اور کیسے دربھاگی ہوں گے بائیں ہاتھ والے، اور آگے بڑھ جانے والے تو آگے بڑھ جانے والے ہی ہیں، وہی اللہ کے نکٹ ورتی ہیں، وہ سورگ کے نعمت بھرے باغوں میں ہوں گے، اگلوں میں سے تو بہت سے ہوں گے اور کچھ پچھلوں میں سے بھی ہوں گے، جو موتی اور یاقوت جڑے تختوں پر ٹیک لگائے آمنے سامنے बैठे होंगे।
दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा। हमारे प्रसारण को आप शॉर्टवेव में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज पर सुन रहे हैं। दोस्तों, हमारा ईमेल आईडी है hindi@ws.irib.ir। हमारी वेबसाइट का पता है parstoday.com/hi। दोस्तों, आज सोमवार है, उर्दू बहिश्त माह की 26, शव्वाल की 14 और मई की 16 तारीख है। हमारे आज के कार्यक्रमों की रूपरेखा कुछ इस प्रकार है। सबसे पहले आप विश्व समाचार सुनेंगे, उसके उपरांत राजनीतिक चर्चा का दैनिक कार्यक्रम प्रसारित किया जाएगा। राजनीतिक चर्चा के उपरांत आप कार्यक्रम सुनेंगे विश्व दर्पण, और सभा का अंतिम कार्यक्रम होगा सेहत का राज। तो दोस्तों, ये तो थी हमारे आज के कार्यक्रमों की रूपरेखा, और अभी आप कुछ क्षणों में रेडियो तेहरान से विश्व समाचार सुनेंगे। अब आप रेडियो तेहरान से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। विदेश मंत्री का कहना है कि ईरान, चीन और पाकिस्तान के संबंध रणनीतिक हैं। लेबनानी मंत्री ने कहा है कि जनरल कासिम सुलेमानी दुनिया में प्रतिरोध का प्रतीक हैं। यमन के रक्षा मंत्री ने कहा है कि देश से हमलावर सैनिकों के निकलने का समय आ गया है। अमेरिका में 36 घंटे के दौरान कई गोलीबारी की घटना, कई हताहत। और अब आप मरियम मेहरदादी और अख्तर रिज़वी से विस्तार से समाचार सुनिए।
इस्लामी गणतंत्र ईरान के विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहिया ने तेहरान, बीजिंग और इस्लामाबाद के संबंधों को रणनीतिक करार दिया है। चीन और पाकिस्तान के साथ ईरान के संसदीय दोस्ती ग्रुप की संयुक्त बैठक को संबोधित करते हुए विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहिया का कहना था कि तेहरान बीजिंग और तेहरान इस्लामाबाद संबंध रणनीतिक महत्व से संपन्न है। ईरान के विदेश मंत्रालय में आर्थिक कूटनीति डिवीजन के प्रमुख मेहदी सफरी ने चीन और पाकिस्तान के साथ विभिन्न क्षेत्रों में आर्थिक संबंधों की ताजा स्थिति के बारे में ब्रीफिंग दी। बैठक में ईरान पाकिस्तान सीमावर्ती मंडियों की वर्तमान स्थिति का भी जायजा लिया गया। विदेश मंत्रालय में होने वाली इस अहम बैठक में ईरान चीन संसदीय ग्रुप के प्रमुख और सदस्यों के अलावा विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान और विदेश मंत्रालय के संबंधित अधिकारियों ने भाग लिया और सांसदों के विभिन्न सवालों के जवाब दिए।
लेबनान के संस्कृति मंत्री ने ईरान के किरमान शहर में शहीद जनरल कासिम सुलेमानी की कब्र पर उपस्थित होकर उन्हें श्रद्धांजलि देते हुए कहा कि शहीद सुलेमानी दुनिया में प्रतिरोध का प्रतीक हैं। लेबनान के संस्कृति मंत्री मोहम्मद विसाम अलमुर्तजा ने जनरल कासिम सुलेमानी की कब्र पर फूल चढ़ाने के बाद कहा कि हम आज यहां इसलिए आए हैं ताकि संकल्प ले कि जनरल सुलेमानी के साथ हमेशा वफादार रहेंगे। गौरतलब है कि IRGC की कुछ ब्रिगेड के पूर्व कमांडर जनरल सुलेमानी 3 जनवरी 2020 को इराकी यात्रा पर बगदाद पहुंचे थे। बगदाद एयरपोर्ट से जैसे ही वे और उनके साथी दो कारों में बैठकर निकले, अमरीकी ड्रोन ने मिसाइल फायर करके उन्हें और उनके साथियों को शहीद कर दिया, जिसमें अल हश्तु शाबी के डिप्टी कमांडर अबू मेदी अल मोहंदिस भी शामिल थे। जनरल सुलेमानी के
क्षमा किया जनरल सुलेमानी को श्रद्धांजलि देने के बाद लेबनानी मंत्री ने कहा कि वे वास्तविक रूप से अत्याचार के खिलाफ प्रतिरोध का एक प्रतीक थे। उन्होंने कहा कि उनके समर्थन से ही लेबनान एक कमजोर स्थिति से निकलकर एक मजबूत स्थिति में पहुंचा और उसने इसराइल के मुकाबले में लगातार कई सफलताएं हासिल की।
लेबनान के गृह मंत्री ने ऐलान किया है कि इस देश के संसदीय चुनाव में जनता की भागीदारी लगभग 41% रही है, जबकि हिजबुल्ला ने कहा है कि चुनाव के परिणाम को स्वीकार करेंगे और सभी की ओर सहयोग का हाथ बढ़ाएंगे। संसदीय चुनाव के लिए रविवार को मतदान हुए, जिसमें 128 संसदीय सीटों के लिए 718 प्रत्याशी मैदान में उतरे। लेबनान के गृहमंत्री बस्साम मौलवी ने रविवार की रात ऐलान किया कि चुनाव में लगभग 41% जनता ने भाग लिया। इससे पहले प्रधानमंत्री नजीब मिकाती ने वोटिंग प्रक्रिया समाप्त होने के बाद कहा था कि कुछ चुनावी क्षेत्रों में जनता की भागीदारी लगभग 50% से अधिक रही। हिजबुल्ला के घटक समझे जाने वाले पूर्व विदेश मंत्री और आजाद राष्ट्रीय मूवमेंट के प्रमुख जिब्रान बासिल ने मतदान खत्म होने के बाद कहा कि ऐसा लगता है कि इन चुनावों में हमारी पार्टी को अच्छी खासी बढ़त मिली है। उधर हिजबुल्ला के उप महासचिव शेख नईम कासिम ने रविवार को मतदान के बाद कहा कि जनता पूरी आज़ादी और अख्तियार से मतदान करे, इसलिए कि चुनाव के बाद किसी को ये कहने का हक नहीं होगा कि संसद में उसका प्रतिनिधित्व नहीं है। उनका कहना था कि चुनाव के परिणाम जो भी होंगे उसे स्वीकार करेंगे और सभी की ओर सहयोग का हाथ बढ़ाएंगे।
यमन के रक्षा मंत्री ने कहा कि देश से हमलावर सैनिकों के निकलने का समय आ गया है। यमन के रक्षा मंत्री मेजर जनरल मोहम्मद नासिर अल लातिफी ने रविवार को यमनी सेना और स्वयंसेवी बलों की सफलताओं की ओर संकेत करते हुए कहा कि हमलावर सैनिकों के यमन से बाहर निकलने का समय आ गया है। ईरान प्रेस के अनुसार यमनी रक्षा मंत्री मेजर जनरल मोहम्मद नासिर अल लातिफी ने देश के उत्तरी क्षेत्रों में यमनी सेना की तैयारियों के निरीक्षण के दौरान थल, वायु और समुद्री क्षेत्र में उसकी उच्च स्तरीय युद्ध की क्षमताओं को बयान करते हुए कहा कि यमनी सेना के पास स्ट्रैटेजिक टेंट्रेट हथियार हैं जो अपने लक्ष्य को पूरी सूक्ष्मता के साथ निशाना बनाते हैं। उन्होंने इस बात पर बल दिया कि यमन पर हमले और उसकी नाकाबंदी की समाप्ति तथा हमलावर सैनिकों के बाहर निकलने का समय आ पहुंचा है। कहा कि अगले दिनों की घटनाएं स्वयं इस बात की पुष्टि करेंगे।
ये समाचार रेडियो तेहरान से प्रसारित किए जा रहे हैं। मुसलमानों के तीसरे सबसे पवित्र स्थल मस्जिद उल अक्सा की सुरक्षा के बहाने इसराइल ने इस मस्जिद के इमाम शेख अकरमा सबरी पर 4 महीने के लिए प्रतिबंध लगा दिए हैं। मस्जिद उल अक्सा फिलिस्तीन के बैतुल मुकद्दस शहर में स्थित है, जिसे ज़ायोनी हथियाना चाहते हैं, इसलिए वे हमेशा इसे निशाना बनाते रहते हैं। सोमवार को प्राप्त रिपोर्ट के मुताबिक ज़ायोनी शासन द्वारा 4 महीने के लिए यात्रा पर प्रतिबंध लगाए जाने के बाद शेख सबरी ने प्रतिक्रिया देते हुए कहा कि मैं मस्जिद उल अक्सा के प्रति अपनी जिम्मेदारियां निभाता रहूंगा और आखिर सांस तक इस पवित्र स्थल की सुरक्षा करता रहूंगा। उनका कहना था कि ज़ायोनी शासन द्वारा बैतुल मुकद्दस में फिलिस्तीनियों को निशाना बनाए जाने के बावजूद वो यहां अपनी योजनाओं को आगे बढ़ाने में नाकाम रहा है और मस्जिद उल अक्सा पर कब्जा नहीं कर सका है। शेख अकरमा सबरी का यह भी कहना था कि ज़ायोनियों में इसराइली सैनिकों के समर्थन के बिना मस्जिद उल अक्सा पर हमला करने का साहस नहीं है, लेकिन हमें इन जबरन कब्जा करने वालों से होशियार रहना होगा।
इस्लामी प्रतिरोध संगठनों ने इसराइल को सचेत करते हुए कहा है कि फिलिस्तीनियों के पवित्र स्थलों पर किसी भी प्रकार के अतिक्रमण का विध्वंसक जवाब दिया जाएगा। फिलिस्तीन टुडे के अनुसार हमास के एक सीनियर नेता इस्माइल रिजवान ने स्पष्ट शब्दों में कहा कि इसराइली दुश्मन और उसकी साजिशों के मुकाबले में प्रतिरोध ही सबसे बेहतरीन विकल्प है। उन्होंने कहा कि फिलिस्तीनी राष्ट्र प्रतिरोधक मोर्चे के बलिदानों के परिणामों में हासिल होने वाली सफलताओं के बदौलत पूरी तरह तैयार है और अवैध अधिकृत क्षेत्रों में उसकी वापसी बहुत निकट है। इससे पहले जिहाद इस्लामी आंदोलन के प्रमुख जियाल नखाला ने नकबा डे के अवसर पर अपने संबोधन में कहा था कि आज हमें ज़ायोनी शासन को सचेत करने और पूरे फिलिस्तीन में इसराइल को नुकसान पहुंचाने की पोजीशन में आ गए हैं। जिहाद इस्लामी फिलिस्तीन के प्रमुख जियाद नखाला का कहना था कि आज हम हर दौर से ज्यादा ताकतवर हैं और सत्य के रास्ते पर हमारा ईमान और भी मजबूत हो गया है।
امریکہ میں ساموہک گولی باری کی گھٹنائیں بڑھتی جا رہی ہیں. 36 گھنٹے کے دوران امریکہ میں 3 ہنسک واردات ہوئی ہے. پچھلے شنیوار کو نیو یارک کے بفیلو شہر میں ایک سپر مارکیٹ میں گولی باری ہوئی تھی. اس کے بعد رویوار دکشنی کیلیفورنیا کی ایک چرچ میں اندھا دھند فائرنگ کی گھٹنا ہوئی. اس دن ہیوسٹن میں ایک ویست بازار میں بھی گولی باری ہوئی جس میں 2 لوگوں کی موت ہوئی. ان وارداتوں کو نسلی ہنسا کے طور پر دیکھا جا رہا ہے. خبروں کے مطابق بفیلو سپر مارکیٹ میں گولی باری کرنے والے شخص کی پہچان 18 سال کے شویت شخص پینٹن گروڈن کے طور پر ہوئی.
فن لینڈ کے راشٹرپتی کی اور سے ناٹو میں شامل ہونے کے بارے میں اپیل کی ادھیکارک پشٹی کے بعد انتراشٹری استر پر ملی جلی پرتکریا سامنے آئی ہے. گروپ 7 کے سدسیہ دیشوں کی اور سے فن لینڈ کی ناٹو میں شامل ہونے کے سجھاؤ کا سواگت کیے جانے کے بعد اس دیش کے راشٹرپتی ساولی نینستا اور پردھان منتری سانا میرین نے پشچمی سینیہ گٹھ بندھن میں شامل ہونے کے لیے ادھیکارک آویدن دے دی ہے. جرمنی کی ادھیکشتا میں ہونے والی بیٹھک میں گروپ 7 کے سدسیہ دیشوں نے فن لینڈ کے ناٹو میں شامل ہونے کا سمرتھن کرتے ہوئے کہا تھا کہ سینیہ گٹھ بندھن کے دروازے ہیلنسکی کے لیے کھلے ہوئے ہیں. ناٹو کے 30 سدسیہ دیشوں کے ودیش منتری جاری سپتاہ کے انت میں برلین بیٹھک کے دوران اتری یورپ کے 2 دیشوں میں شامل ہونے کی اپیل پر غور کرنے والے ہیں. امریکی ودیش منتری اینٹونی بلنکنی نے بھی اس بات کی پشٹی کی ہے کہ ان کا دیش سویڈن اور فن لینڈ کے ناٹو میں شامل ہونے کی وکالت کرتا ہے اور ان کے کتھنانوسار ہمیں وشواس ہے کہ اس سمبندھ میں پورن سہمتی حاصل ہو جائے گی.
یہ سماچار ریڈیو تہران سے پرسارت کیے جا رہے ہیں. افغانستان میں طالبان سرکار کی اور سے لڑکیوں کے اسکول جانے پر پابندی کے بعد ایران میں شرن لینے والے افغان پریواروں کی سنکھیا بڑھی ہے. اگست 2021 میں کابل کی سطح پر قبضہ کرنے کے بعد طالبان نے وعدہ کیا تھا کہ مارچ 2022 سے لڑکیوں کو اسکول جانے کی انومتی دی جائے گی, لیکن طالبان اپنے وعدے سے مکر گئے جس کے بعد کئی افغان پریواروں نے ایران کا رخ کیا ہے. اس کا مطلب یہ ہے کہ افغانستان میں لڑکیوں کو مادھیمک ودیالے میں جائے گئے ہوئے اب 8 مہینے سے ادھک کا سمے بیت گیا ہے.
وشو بازار میں تیل کی قیمتوں میں بڑھوتری کے بعد سعودی عرب کی سرکاری تیل کمپنی آرامکو کے سال پہلی تیمائی میں منافع میں 82% کی وردھی ہوئی ہے. اسی کے ساتھ آرامکو نے 2.42 ٹریلین ڈالر کے مولیہ کے ساتھ دنیا کے سب سے مولیہ ون کمپنی ایپل کو پیچھے چھوڑ دیا ہے جس کا مارکیٹ کیپیٹل 2.37 ٹریلین ڈالر ہے. موجودہ وت ورش میں کمپنی کی کل کمائی بڑھ کر 40.5 بلین ڈالر ہو گئی ہے جو پچھلے سال 21.7 بلین ڈالر تھی. آرامکو سعودی عرب کا تازہ اور راجسو کا پراتھمک سروت ہے. اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے.
یہ تہران ہے اسلامی گنتانت ایران کی آواز.
راجنیتک چرچا.
دوستو, راجنیتک چرچا کے ساتھ حاضر ہیں قائم رضوی کا سلام سویکار کیجیے. جاتی وادی نفرت نے امریکہ کو بری طرح سے اپنی چپیٹ میں لے لیا ہے. لبنان کے سنسدی چناؤں میں حزب اللہ نے بازی ماری ہے. کیجریوال کہتے ہیں کہ دلی میں لاکھوں گھروں اور دکانوں کے توڑے جانے کا ہم ویروت کرتے ہیں. دوستو, ہم ان وشیوں پر کارکرم میں وستار سے چرچا کریں گے. امریکی سماج میں ہر استر پر ٹکراؤ دکھائی دے رہا ہے. وہاں پر اس سمے جاتی واد کا بول بالا ہے. یہی کارن ہے کہ کالوں کے ورد گوروں ارتھات شویتوں کی ہنسک کاروائیاں آئے دن ہوتی رہتی ہیں. एक समीक्षा लेकर उपस्थित हैं सैयद मीसम।
शनिवार को न्यूयॉर्क के बफेलो सुपरमार्केट में एक श्वेत लड़के ने फायरिंग करके 10 लोगों की हत्या कर दी। मरने वालों में 8 लोग अश्वेत थे। इसके एक दिन बाद ही रविवार को ताइवानी मूल के लोगों के एक चर्च में गोलीबारी की घटना में एक व्यक्ति की मौत हो गई और 5 अन्य गंभीर रूप से घायल हो गए। इस नरसंहार के बाद अमरीका की उपराष्ट्रपति कमला हैरिस ने कहा, आजकल अमरीका में हम नफरत की महामारी फैलते हुए देख रहे हैं। हालांकि अगर अमरीका के 240 साल के इतिहास पर नजर डालें तो साफ हो जाएगा कि सिर्फ आजकल ही नहीं बल्कि इस देश में नफरत का हमेशा से ही बोलबाला रहा है। इस नफरत के कई रूप हैं, कभी कालों के खिलाफ गोरों की नफरत तो कभी गोरों के खिलाफ कालों की नफरत, कभी रेड इंडियंस के खिलाफ गोरों और कालों की नफरत तो कभी गोरों और कालों के खिलाफ रेड इंडियंस की नफरत। इसके अलावा अमरीका में लैटिन अमरीकियों की जनसंख्या बढ़ने के साथ ही इस त्रिकोणीय नफरत ने अब 4 कोणीय रुख ले लिया है। इसके अलावा अमरीका में नफरत की महामारी सिर्फ जाति और रंग के आधार पर ही नहीं है बल्कि विचारधाराओं के टकराव ने भी इस देश में गंभीर रूप ले लिया है। ईश्वर पर भरोसा करने वाले ईश्वर पर विश्वास नहीं रखने वालों से टकरा रहे हैं, प्रोटेस्टेंट कैथोलिकों के सामने खड़े हुए हैं और ईसाई मुसलमानों के मुकाबले में खड़े हो गए हैं। इस बीच अमेरिका में गरीबों और अमीरों के बीच की खाई दिन ब दिन गहरी होती जा रही है। इस देश में जहां सिर्फ एक शख्स के पास 250 बिलियन डॉलर हैं, तो वहीं 40 मिलियन लोग गरीबी की रेखा के नीचे गुजर बसर कर रहे हैं जो पूरी तरह से सरकारी मदद पर आश्रित हैं। ये तमाम समस्याएं एक ऐसे देश में हैं जहां एक किताब खरीदने से ज्यादा खतरनाक से खतरनाक हथियार खरीदना आसान है। यही वजह है कि जो लोग किसी भी वजह से परेशान होते हैं या समाज में मौजूद समस्याओं के कारण मानसिक तनाव का सामना कर रहे होते हैं, हथियार उठाकर लोगों को निशाना बनाना शुरू कर देते हैं, चाहे वो किसी चर्च में हो, मस्जिद में हो, स्कूल में हो या स्टेशन पर। शनिवार को एक सुपरमार्केट में निर्दोष लोगों को मौत के घाट उतारने वाले गोरे लड़के ने अपनी बंदूक पर उस गोरी महिला का नाम लिखा हुआ था जिसकी मौत पिछले साल कालों के हिंसक प्रदर्शनों के दौरान हो गई थी। इससे पता चलता है कि अमेरिकी समाज में नफरत की जड़ें कितनी गहरी हो चुकी हैं।
लेबनान की जनता ने हिजबुल्लाह के पक्ष में मतदान करके अमरीकी षड्यंत्रों को विफल बना दिया है। अजीमजादे की रिपोर्ट को स्वर दे रहे हैं अहमद अब्बास।
लेबनान के संसदीय चुनाव में हिजबुल्लाह के अलायंस की भारी जीत। इस बार लेबनान के शिया मतदाताओं का टर्नआउट 2018 की तुलना में 15% अधिक रहा और उनका मतदान 60% के स्तर तक पहुंच गया। हिजबुल्लाह के नेता ने कहा कि अमेरिका और इलाके में अमेरिकी घटकों की ओर से दबाव बहुत बढ़ गया था, मगर इस्लामी प्रतिरोध आंदोलन के पक्ष में जनता ने भरपूर समर्थन किया और अमेरिका की योजनाओं पर पानी फेर दिया। अलग अलग सभाओं में हिजबुल्लाह प्रमुख सैयद हसन नसरुल्लाह की तकरीरों का भी बहुत ज्यादा असर रहा। लेबनान के गृह मंत्री बस्साम मौलवी ने कहा कि लेबनान में चुनावों में जनता की भागीदारी 41% रही। एक मतदाता का कहना था कि देश की सुन्नी आबादी अपने कुछ नेताओं से बहुत निराश है। फवाद सिन्यूरा पर 11 अरब डॉलर के भ्रष्टाचार का आरोप है, इस वजह से लोगों में काफी आक्रोश है। देश के ईसाई दल के नेता जिब्रान बासिल का कहना था कि इस बार के चुनावों में जो नतीजा आया है उससे अमेरिका और सऊदी अरब की योजना पूरी तरह से नाकाम हो गई। ये इसराइल के लिए भी बहुत बड़ी नाकामी है।
अमेरिका मा इसराइल मा हुलफे अल-इक्लिमीयीन बिल-मंतका।
उन्होंने कहा कि हमारी लड़ाई राजनीतिक दलों से नहीं थी बल्कि हमारा मुकाबला तो अमेरिका से था। गत 17 अक्टूबर से हमारी ये लड़ाई शुरू हो चुकी है। अमेरिका ने लेबनान को आर्थिक पहलू से ध्वस्त कर देने की कोशिश की ताकि हम ये चुनाव रद्द करने पर मजबूर हो जाएं, मगर अमेरिका की योजना नाकाम रही। लेबनान के संसदीय चुनावों में 128 सीटों के लिए 718 उम्मीदवार मैदान में थे। जनता ने 4 साल के लिए अपने प्रतिनिधियों का चयन किया है। اب سانسدوں کا پہلا کام یہ ہوگا کہ دیش کے راشٹرپتی سے بات چیت کریں گے اور نئے پردھان منتری کو نامزد کیے جانے اور نئی سرکار کے گٹھن کے وشے پر کام کیا جائے گا۔ بیروت سے آئی آر آئی بی کے لیے حسن عظیم زادے کی رپورٹ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش۔ کاریکرم راجنیتک چرچا۔
اور شروتاؤں اب رخ کرتے ہیں ہم بھارت کا۔ دلی کے مکھیہ منتری نے اپنے ودھائکوں سے کہا ہے کہ وہ اتیکرمن کے معاملے میں جنتا کے ساتھ کھڑے رہیں، چاہے جیل جانا ہی کیوں نہ پڑے۔ نئی دلی سے شمشاد کاظمی کی رپورٹ۔
دلی میں بلڈوزر کی راجنیتی کو لے کر کیندر کی بھاجپا سرکار اور دلی کی عام آدمی پارٹی کی سرکار آمنے سامنے آ گئی ہے۔ دلی کے مکھیہ منتری اروند کیجریوال نے آج ایک ڈیجیٹل پریس کانفرنس کے مادھیم سے بلڈوزر کو لے کر بھاجپا پر نشانہ سادھا۔ انہوں نے دلی کے انیک بھاگوں میں اتیکرمن کے ورودھ کاروائی کی نندا کرتے ہوئے کہا،
63 لاکھ لوگوں پہ بلڈوزر چلیں گے۔ میں سمجھتا ہوں یہ آزاد بھارت کا سب سے بڑا ودھونس ہوگا۔ چناؤ کے پہلے بھارتی جنتا پارٹی نے کہا تھا کہ کچی کالونیوں کے لوگوں کو مالکانہ حق دلایا جائے گا۔ چناؤ کے پہلے انہوں نے کہا تھا جہاں جھگی وہیں مکان بنا کے دیے جائیں گے، اور اب چناؤ کے بعد یہ ان کو سب کو توڑنے کے لیے آ گئے، یہ تو صحیح نہیں ہے۔
کیجریوال نے کہا کہ دلی پلان طریقے سے نہیں بنی ہے اور 80% سے ادھک دلی اتیکرمن یا اویدھ نرمان کے دائرے میں آئے گی، اتہ اس کا ارتھ یہ نہیں ہے کہ 80% دلی کو دھوست کر دیا جائے۔ انہوں نے کہا کہ ہم سوئم اویدھ نرمان کے خلاف ہیں، لیکن یہ بھی چاہتے ہیں کہ انادھکرت کالونیوں کو ادھکرت کیا جائے۔ دلی بھاجپا کے پورو ادھیکش منوج تیواری بھی انادھکرت کالونیوں کو شیگر ادھکرت کیے جانے کی گھوشنا کر چکے ہیں۔ دلی کے مکھیہ منتری نے کہا کہ لگ بھگ 50 لاکھ لوگ انادھکرت کالونیوں اور 10 لاکھ جگیوں میں رہتے ہیں۔ انہوں نے کہا کہ بھاجپا نیت دلی نگر نگم نے لوگوں کے کاغذات دکھانے کے باوجود یہ ڈھانچے اویدھ نہیں ہیں، ان کے گھروں اور دکانوں کو بلڈوزروں سے توڑ دیا۔ کیجریوال نے ایک بیٹھک میں عام آدمی پارٹی کے ودھائکوں سے کہا ہے کہ وہ کتھت روپ سے اتیکرمن ویرودھی کاروائی کا ویرودھ کرنے کے لیے جیل جانے کو تیار رہیں۔ عام آدمی پارٹی کے ودھائک امانت اللہ خان کو اپنے چناوی شیتر کے مدن پور کھادر میں اتیکرمن ویرودھی کاروائی روکنے کے جرم میں جیل جانا پڑا تھا۔ دلی پولیس نے انہیں سرکاری کام کاج میں ویابدھان اتپن کرنے کے آروپ میں گرفتار کر لیا تھا۔ انہیں بعد میں ضمانت پر رہا کر دیا گیا تھا۔ امانت اللہ خان نے کہا تھا کہ یدی ان کے جیل جانے سے کسی غریب کا گھر ٹوٹنے سے بچتا ہے تو وہ جیل جانے کو تیار ہیں۔ بھاجپا نیت دلی نگر نگم کا کاریکال 18 مئی کو سماپت ہو رہا ہے، لیکن دلی نگر نگم کے ایکیکرت کیے جانے کے بعد چناؤ کب ہوں گے یہ سپشٹ نہیں ہے، لیکن کیجریوال کا دعویٰ ہے کہ چناؤ جب بھی ہوں گے ان کی عام آدمی پارٹی بہومت پراپت کرے گی۔ دلی کے مکھیہ منتری نے آروپ لگایا کہ ایم سی ڈی میں بھاجپا نے 15 ورشوں کے کاریکال میں اویدھ روپ سے دھن کمایا ہے۔ دلی نگر نگم کا کہنا ہے کہ بنا بھید بھاؤ کے اتیکرمن ویرودھی کاروائی کی جا رہی ہے، لیکن وپکشی دلوں کا آروپ ہے کہ اویدھ اتیکرمن کے بہانے مسلمانوں کے گھروں اور دکانوں کو نشانہ بنایا جا رہا ہے۔ شمشاد کاظمی، ریڈیو تہران، دلی۔
اسی کے ساتھ راجنیتک چرچا کا دینک کاریکرم یہیں پر سماپت ہوتا ہے۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، ابھی آپ نے ہماری راجنیتک چرچا سنی۔ سبھا کے اس دوسرے حصے میں دو ساپتاہک کارکرم ہم آپ کو سنوائیں گے، وشو درپن اور صحت کا راز۔ تو پہلے پیش ہے وشو درپن۔ विश्व दर्पण।
दोस्तों, कार्यक्रम विश्व दर्पण में आपका स्वागत है। आज के कार्यक्रम में हम इसराइल के जारी अपराध और अंतर्राष्ट्रीय संस्थाओं की जिम्मेदारी के विषय पर चर्चा करेंगे। अख्तर रिजवी का सलाम स्वीकार कीजिए। अवैध अधिकृत फिलिस्तीन में इसराइली अपराधों का क्रम यथावत जारी है और इस बार मजलूम फिलिस्तीनियों के साथ साथ पत्रकारों और रिपोर्टरों को भी निशाना बनाया गया है। मीडिया रिपोर्टों में बताया गया है कि जेनिन कैंप पर इसराइली सेना के पाशविक हमलों के दौरान अल जजीरा टेलीविजन चैनल की सीनियर रिपोर्टर शीरीन अबू अकीला शहीद हो गई, जबकि उनके साथी रिपोर्टर अली समूदी घायल हुए। فلسطینی سوتروں کا کہنا ہے کہ اسرائیلی آتنکیوں نے شیرین ابو عقیلہ کے چہرے پر گولی ماری، جس کے بعد وہ موقع پر ہی دم توڑ گئیں۔ شیرین ابو عقیلہ اویدھ ادھیکرت فلسطین کے پشچمی علاقے ویسٹ بینک، جنین اور بیت المقدس میں پچھلے 20 سال سے پترکار کے روپ میں کاریہ کر رہی تھیں۔ فلسطینی پرشاسن، حماس اور جہاد اسلامی نے الجزیرہ ٹی وی کی رپورٹر شیرین ابو عقیلہ کی ہتیا کی نندا کرتے ہوئے کہا کہ اسرائیل کو اپنے گھناؤنے اپرادھ کا حساب چکانا پڑے گا۔ اسرائیل کے اپرادھی ودیش منتری نے بڑی ڈھٹائی کے ساتھ کہا کہ اسرائیلی سینک ان کے کتھن انوسار سرکشا کی استھاپنا کی کسی بھی کوشش سے سنکوچ نہیں کریں گے۔ یہ پہلی بار نہیں ہے کہ جب اتیگرنکاری زائنی شاسن نے پترکاروں اور رپورٹروں کے خلاف ایسے گھنونے اپرادھ کیے ہیں۔ الجزیرہ کی ساہسی پترکار کی شو یاترا میں بڑی سنکھیا میں فلسطینیوں نے بھاگ لیا اور اسرائیل مرد آباد، امریکہ مرد آباد کے نعروں سے پورا واتاورن گونجنے لگا۔ یدپی پشچمی اور عرب میڈیا اتیگرنکاری زائنی شاسن کے اپرادھوں کے بارے میں بہت کم ہی بات کرتے ہیں، لیکن اسرائیلی ادھیکاری اسے بھی برداشت کرنے کو تیار نہیں ہے۔ فلسطین میں پترکاروں کے سمرتھک ایک سنگٹھن کا کہنا ہے کہ میڈیا کرمیوں کے پرتندھیوں کو نشانہ بنائے جانے سے اسرائیلیوں کا مقصد اپنے اپرادھوں پر پردہ ڈالنا ہے۔ دنیا کے وبھن دیشوں اور سنگٹھنوں کی اور سے بھی پترکاروں اور رپورٹروں کے خلاف اسرائیل کے اپرادھوں کی نندا کرتے ہوئے اسے ابھیویکت کی سوتنترتا کے سدھانتوں پر حملہ قرار دیا گیا ہے۔ اسرائیلی سینکوں نے اویدھ ادھیکرت ویسٹ بینک میں الجزیرہ ٹی وی کی سینئر پترکار شیرین ابو عقیلہ کی گولی مار کر ہتیا کر دی۔ 51 ورشیہ پترکار ویسٹ بینک استھت جینین شرنارتھی کیمپ پر اسرائیلی سینا کے حملے کو کور کرنے کے لیے پہنچی تھی جب ان کے چہرے پر گولی ماری گئی۔ اس دردناک گھٹنا پر پرتکریا ویکت کرتے ہوئے ٹیکاکار نوید تقوی کا کہنا ہے،
بہرحال ایک نہایت ہی دردناک اور ایک دلسوز سانحہ جو ہے وہ رونما ہوا۔ یہ جو واقعہ رونما ہوا ہے وہ یقیناً قابل مذمت بھی ہے اور ایک سوال بھی اپنے پیچھے چھوڑے جا رہا ہے ان نام نہاد انسانی حقوق کے اداروں کے پیچھے، اور خاص طور پر ان تنظیموں کے پیچھے کہ جو صحافیوں اور اسی طریقے سے رپورٹروں کی جو ہے وہ مثلاً ہمدردیاں یا ان کی مثلاً حفاظت کے لیے جو ہے اپنے آپ کو ظاہر کرنے کی کوشش کرتی ہیں. یہ دردناک سانحہ اسی سلسلے کی ایک کڑی ہے جہاں پر حق کی آواز کو بلند کیا جاتا ہے, وہاں پر ظالم اور جابر جو قوتیں ہیں وہ آگے آتی ہیں اور اس طریقے کی داستانیں جو ہیں وہ رقم کرتی ہیں. اس خاتون صحافی اور رپورٹر کا قصور کیا تھا؟ یہ فلسطینیوں کے مظالم کو دنیا پر عیاں کرنا چاہتی تھی اور خاص طور پر اپنے پیشہ وارانہ خدمات کو انجام دے رہی تھیں.
الجزیرہ عربی ٹی وی کی جانی مانی فلسطینی رپورٹر کے چہرے پر گولی ماری گئی. فلسطینی پترکار رپورٹر کی وشیش جیکٹ بھی پہنے ہوئے تھی, اس پر پریس بھی لکھا ہوا تھا. اب اسرائیلی سینکوں کے پاس ان کی ہتیا کا کیا اوچت ہے؟ وچار سنیے پرسدھ سماجی کاریکرتا اور ورشٹھ ٹیکہ کار فیروز میٹھی بور والا کے, جو بھارت میں فلسطین آندولن کے سمرتھک سنگٹھن کے سنستھاپک ہیں اور غزہ کے لیے آزادی کارواں بھی لے جا چکے.
یہ ٹپیکل اسرائیل زائنسٹ فیشزم ہے جس پرکار سے وہ لوگ آپریٹ کر رہے ہیں. پچھلے کچھ مہینوں سے, لاسٹ ایئر میں سے, جس پرکار سے غزہ پہ حملہ کیا تھا, اس رمضان کے دوران الگ سا مسجد پہ لگاتار حملے, شیخ جارہ سے لوگوں کو نکالنے کی, کو خالی کرنے کی ان کی پوری مومنٹ چل چکی ہے. اور ابھی جنین پہ حملہ کا مقصد یہی تھا کہ ویسٹ بینک کے اندر اگر کوئی ایک طاقتور بیس ہے فری موومنٹ کا تو وہ جنین ہے. 2002 میں بھی بہت بھینکر روپ سے جنین کیمپ میں حملہ کیا تھا, بلڈوزر چلا دیے تھے, اور ابھی بھی جنین ویسٹ بینک میں وہ ریزسٹنس کی ایک طاقت ہے جو اسرائیل کو چیلنج کر رہا ہے. اس لیے یہ پترکار شیرین کو مار کر انہوں نے ایک میسج بھیج دیا ہے کہ آپ دور رہیے, کوریج مت کیجیے, اور آنے والے دنوں میں پتہ نہیں جنین میں اور کیا کیا آپریشنز کرنے والے ہیں, وہ بھی ہم لوگ کو بہت دھیان سے دیکھنا ہوگا. اور اس میں اتنا ہی مجھے بولنا ہے الجزیرہ کو, کیونکہ مجھے یاد ہے مئی کے مہینے میں جب سے یہ سو کال نارملائزیشن یو اے ای اور بارین اور یہ لوگ کا ہو چکا ہے, تب الجزیرہ پہ اتنے سارے اسرائیلی لیڈرز آ رہے تھے, امریکن لیڈرز آ رہے تھے اسرائیل کے سپورٹ میں. مجھے شرم آ رہی تھی الجزیرہ پہ. تو اگر شیرین کی ڈیتھ کے بعد, اس کے مارٹرم کے بعد اگر الجزیرہ کو کچھ چکل آتی ہے تو وہ بھی ایک اچھی بات ہوگی.
وشو درپن. انتراشٹریہ گھٹنا کرموں کی نبض ٹٹول کر وشو بھر میں ہونے والے پریورتنوں کی تہ تک جانے والا کارکرم وشو درپن. ہر ہفتے سوموار کو
اسرائیل نے کچھ عرب دیشوں سے یہ سوچ کر سمبندھ بنانے کی کوشش کی اور انہیں مجبور کیا کہ اگر عرب دیش اس کے ساتھ ہو جائیں گے تو فلسطین کا پرتیرودھ کمزور پڑ جائے گا. تو اسرائیل اپنے اس مقصد میں کس حد تک کامیاب ہوا؟ وچار سنیے پاکستان کے پرسدھ ٹیکہ کار جاوید رشید کے.
دیکھیے جی, بات یہ ہے کہ اسرائیل کا کوئی اقدام بھی, چاہے وہ کتنا ہی گھناؤنا ہو, کتنا ہی بڑا ہو اور کتنا ہی ظالمانہ ہو, اس سے جو ہے فلسطینی کی تحریک جو ہے نہ کمزور ہوگی, نہ اس سے فلسطینی جو ہے بے ہمت ہوں گے. ان کا عزم جو ہے وہ جو ہے مزید اقصی کی آزادی ہے. البتہ یہ ضرور ہے کہ حالات کے تحت اور اپنی بے بسی کمزوری جو ہے ان کی, اور جو ان کو مسلم امت کی سپورٹ ہونی چاہیے اس کے نہ ہونے سے اس وقت کے لیے خاموشی کو اختیار کر لیتے ہیں, لیکن ان کے عزم میں کوئی, ان کے استقلال میں کوئی کمی نہیں ہے. وہ ہر صورت سے جو ہے وہ اسرائیل سے نبر آزما ہے. فلسطین کے عوام جو ہے جو اب ان کی گولیوں سے, ان کی بمباریوں سے نہ ڈرنے والے ہیں نہ ڈرنے والے ہیں, جو ہر صورت میں اپنے فلسطین کی سرزمین کی حفاظت بھی کریں گے اور اس کو کسی صورت بھی وہاں اسرائیل کو جو ہے وہ داخل ہونے نہیں دیں گے, یہ ان کا عزم ہے. اور اسی طرح حماس نے جو فلسطین میں جو ہے سر سے بلند کر دیے ہیں وہ یہ ہے کہ اسرائیل کو اب اس کا جواب بھی ملتا ہے, اس سے جو اسرائیلی قرضے کے اندر پریشانی بھی ہے. اور ایران جو ہے اس حوالے سے بہت عمدہ کردار کا ہے, سارے عالم اسلام کے اندر ایران کو اس حوالے سے پریشانی نگاہ سے دیکھا جاتا ہے.
سماجک کاریکرتا فیروز میٹھی بور والا کی بات سے اس بات کا اشارہ ملتا ہے کہ اسرائیل نے الجزیرہ کی پترکار کی جو ہتیا کی ہے اس سے وہ یہ سندیش دینا چاہتا ہے کہ اس سے بھی بڑی کاروائیاں وہ کرنے والا ہے, اس کے اپرادھوں کو کوریج نہ ملے اور دنیا تک اس کی حقیقت نہ پہنچے. اب سوال یہ پیدا ہوتا ہے کہ پشچمی دنیا تو خود کو ابھیویکت کی سوتنترتا کا دھوج واہک کہتی ہے اور میڈیا کی آزادی کے نام پر پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کا اپمان تک کر دیتی ہے, کیونکہ اس کی نظر میں یہ بھی ابھیویکت کی سوتنترتا کی شرینی میں آتا ہے. تو یہ ابھیویکت کی آزادی فلسطین میں کہاں چلی جاتی ہے؟ وچار سنیے فیروز میٹھی بور والا کے.
دیکھیں, ویسٹرن ورلڈ کی ڈبل سٹینڈرڈز ہپوکریسی کا کوئی لمٹ نہیں ہے, وہ یوکرین میں دکھ چکا کہ جب یمن اور فلسطین اور لیبیا اور سیریا میں جو امریکہ کام عراق اور افغانستان میں جو بمباری کرتی ہے سویلینس کو مارتی ہے, تب انٹرنیشنل لا کہاں جاتا ہے, اور یہ سب ہم لوگ دیکھ چکے. اس نے مغربی ڈبل سٹینڈرڈز کا تو کوئی سٹینڈرڈ ہی نہیں رہا ہے. اور ابھی جو جولیان اسانگ کا سب سے جیتا جاگتا کیس ہے کہ جس جولیان اسانگ نے امریکن وار کرائمز کو عراق میں اور برٹن اور یو ایس کو ایکسپوز کیا ہے, نیٹو کو ایکسپوز کیا ہے, وہ پترکار اور وسل بلوئر کے اور اس جولین اسانگ ایک بہت بڑا سمبل دنیا میں بن چکا ہے. تو باقی کے بھی جو صحافی ہے, اور میں آپ کو بتا دوں ریالٹی ہے کہ ویسٹرن ورلڈ میں پترکاریتا لگ بھگ ختم ہو چکا ہے, چاہے وہ سی این این ہو, فاکس ہو, بی بی سی ہو, ویسٹرن پترکاریتا میں ابھی کچھ بچا نہیں ہے. وہ اسپشٹ میں تو بی بی سی دیکھتا نہیں ہوں, سی این این بھی کبھی کبھی ٹائم پاس کے لیے دیکھ دیتے تھے, وہاں کچھ آنےسٹی یا انٹلیکچوئل کیپیبلٹی بچی نہیں ہے. وہی نیو یارک ٹائمس کا یہ حال ہے, وہی واشنگٹن پوسٹ کا حال ہے, کیونکہ یہ جو کارپوریٹ بیرنز ہے جو ایک ایک اخبار کو خرید کے بیٹھے ہیں, وہی چلاتے امریکہ کو, وہی چلاتے اخباروں کو, تو اس میں سے نکلنا کیا ہے. تو آئی تھنک جو ریزسٹنس کی طرف سے جو ابھی جو باتیں سامنے آ رہی, چاہے وہ رشین میڈیا کے مادھیم سے, ایرانی میڈیا کے مادھیم سے, وینیزویلا میڈیا کے مادھیم سے, جو دیش سامراجواد امپیریلزم اور کولونیلزم کے سامنے کھڑے ہیں, وہ صحافی اصلی صحافی ہے دنیا کے. اور کچھ پترکار ہے آسٹریلیا میں ہے, یو کے میں ہے, جو اپنے کام کر رہے ہیں, وہ بھی ایک ریالٹی ہے. مگر مین اسٹریم پترکاریتا ویسٹرن ورلڈ میں بہت پہلے ختم ہو چکی ہے, ان کے جھوٹ فریب مطلب ابھی وہ پڑھنے نہ سننے لائق بچے. اس لیے آپ دیکھ لیجئے کہ سی این این نے جب ابھی ایک $250 million کا لانچ کیا, سی این این پلس, سی این این پلس لانچ کیا آن لائن, 10,000 ان کو ممبر نہیں بن پائے. یہ حال ہے بی بی سی کی ویورشپ کم ہو رہی ہے, ان کے اخبار کی ویورشپ کم ہو رہی ہے, کیونکہ ویسٹرن ورلڈ میں بھی لوگ سمجھ رہے ہیں کہ جو بولا جا رہا ہے پورا جھوٹ بولا جا رہا ہے. اس لیے رشیا ٹی وی بین ہو جاتا ہے, پریس ٹی وی بین ہو جاتا ہے, تاکہ جو دوسرا نیریٹو جو ان کو چیلنج کر رہا ہے وہ سنی ایک اندھے طریقے سے لوگ رہے, بس وہی ویسٹرن ورلڈ کا بھی حال ہے.
دوستو, کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے, ہمیں اجازت دیجیے.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا. تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے. और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम।
सेहत का राज।
दोस्तों, कार्यक्रम सेहत का राज के एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और गायम रिजवी का सलाम स्वीकार कीजिए। आज हम अंगूर की विशेषताओं के बारे में चर्चा करेंगे।
दोस्तों, अंगूर एक ऐसा फल है जिसको हम सब ही जानते हैं। अंगूर को सेहत का खजाना बताया गया है। कहते हैं कि इसका संबंध एशिया के विभिन्न क्षेत्रों से है, जो बाद में संसार के अन्य भागों तक पहुंच गया। अब ये पूरे विश्व में पाया जाता है। कई प्राचीन सभ्यताओं में अंगूर को बहुत ही सम्मानीय दृष्टि से देखा जाता है।
अंगूर सामान्यतः उन क्षेत्रों में पैदा होता है जहाँ की जलवायु संतुलित होती है। ईरान में भी बड़े पैमाने पर अंगूर पैदा होता है। ईरान के कस्बीन, हमदान और शिराज में अंगूर की पैदावार अन्य क्षेत्रों की तुलना में बहुत अधिक है। जंगली अंगूर ईरान के कई क्षेत्रों में पाए जाते हैं। वर्तमान समय में विश्व में लगभग 72 मिलियन टन अर्थात 7 करोड़ 20 लाख टन अंगूर का उत्पादन होता है।
अपने स्वाद, विविधता और अद्वितीय गुणों के कारण अंगूर विश्व के सबसे लोकप्रिय फलों में से एक है। अंगूर स्वादिष्ट होने के साथ ही साथ विटामिन्स और पोषक तत्वों से भरपूर होता है। अपनी इन्हीं विशेषताओं के कारण अंगूर स्वास्थ्य के लिए बहुत ही लाभदायक है। अंगूर कई रंगों का होता है, जैसे हरा, लाल, काला और मटमैला आदि। मूल रूप से अंगूर दो प्रकार का होता है, एक वो जिसमें बीज होते हैं और दूसरा वो जिसमें बीज नहीं पाए जाते। अपनी जाति के हिसाब से अंगूर के रंगों में बदलाव होता रहता है।
अंगूर की बेल की ये विशेषता है कि वो हर प्रकार की बाधाओं को तोड़ती हुई आगे ही बढ़ती है। अंगूर की बेल को कहीं पर भी लगाया जा सकता है। पका हुआ अंगूर मीठा होता है, जो खाने में बहुत ही स्वादिष्ट होता है। अंगूर ऐसा फल है जिसके पत्तों, उसके बीजों, उसकी बेल तथा रस आदि सब का प्रयोग किया जाता है। कुछ अंगूर की बेलें ऐसी होती हैं जो जमीन पर ही फैली रहती हैं, जबकि अधिकतर किसी के सहारे चढ़ जाती हैं। इनको सामान्यतः किसी सहारे से खड़ा किया जाता है। अंगूर की बेल पेड़ों पर भी फैलती हैं।
रासायनिक संरचना के अनुसार अंगूर उसके पत्तों और बीजों में विभिन्न प्रकार के लाभकारी पदार्थ पाए जाते हैं। 100 ग्राम पके हुए अंगूर में 79% जल, ग्लूकोज, डेक्सट्रोज, सोर्बिट्रोल एसिड, कार्बोनिक पदार्थ, एसिटिक एसिड, सैलिसिलिक एसिड, लेसिथिन, ल्यूसीन और इसी प्रकार के कार्बनिक पदार्थों के अतिरिक्त विभिन्न प्रकार के विटामिन भी पाए जाते हैं।
अंगूर के पत्ते का प्रयोग जहाँ पर कई प्रकार के व्यंजनों के बनाने में होता है, वहीं पर अंगूर के पत्तों से बहुत सी बीमारियों का इलाज भी किया जाता है। शरीर को सशक्त बनाने में अंगूर की महत्वपूर्ण भूमिका है। बदन में खून की कमी की समस्या को भी अंगूर दूर करता है। इसके अतिरिक्त पेट की आंतों की सूजन के उपचार में भी अंगूर का प्रयोग लाभकारी होता है। अंगूर कब्ज को भी दूर करता है।
काली खांसी के उपचार में भी अंगूर बहुत उपयोगी सिद्ध होता है। अंगूर में विटामिन ए पाया जाता है, जो पाचन क्रिया को दुरुस्त करने के साथ ही साथ भूख को भी बढ़ाता है। इसे भूख बढ़ाने वाला भी कह सकते हैं। अंगूर की एक विशेषता ये भी है कि ये शरीर में पाए जाने वाले विषैले तत्वों को बहुत ही सरलता से बाहर निकाल देता है। अंगूर मुंह के रोगों के उपचार में भी लाभदायक है। थकान को दूर करने के लिए अंगूर का प्रयोग किया जाता है।
अंगूर का रस उन लोगों के लिए लाभदायक होता है जिनकी किडनियों में सूजन आ जाती है। हालांकि यही अंगूर शुगर के मरीजों के लिए हानिकारक बताया गया है। अंगूर में कई शक्तिशाली एंटीऑक्सीडेंट होते हैं। बताया जाता है कि अंगूर के भीतर कई प्रकार के हर्बल विशेषताएं पाई जाती हैं। अंगूर की खाल और उसके बीजों में एंटीऑक्सीडेंट की अधिक मात्रा होती है। यही कारण है कि अंगूर के बारे में अधिकतर शोध इसके बीजों के रस या उसके सार में होता है।
ये बात ध्यान देने योग्य है कि अंगूरों की जितनी भी किस्में हैं, उनमें लाल रंग के अंगूरों में अधिक मात्रा में एंटीऑक्सीडेंट पाया जाता है। अध्ययनों से पता चलता है कि इस प्रकार का अंगूर दिल की बीमारी से लोगों को सुरक्षित रखने में सहायक सिद्ध होता है। ये खून में पाई जाने वाली शर्करा को कम करता है और कैंसर को फैलने से रोकता है। अंगूर में प्रचुर मात्रा में विटामिन ए, सी, बी, बी सिक्स, बी कॉम्प्लेक्स एवं फोलेट पाए जाते हैं।
दोस्तों, जैसा कि हम पहले ही बता चुके हैं कि अंगूर ऐसा फल है जिसके पत्ते भी इस्तेमाल किए जाते हैं। कई प्रकार के व्यंजनों को बनाने में अंगूर के पत्तों का प्रयोग किया जाता है। अंगूर के पत्तों में भूख बढ़ाने की विशेषता पाई जाती है। इनसे दस्तों को रोकने में भी फायदा उठाया जाता है। ईरान सहित विश्व के कई देशों में अंगूर के पत्तों से बहुत ही स्वादिष्ट व्यंजन बनाए जाते हैं। ईरान में अंगूर के पत्तों से दोलमे नामक एक भोजन तैयार किया जाता है।
ईरान में अंगूर को पकने से कुछ समय पहले तोड़कर उसका रस निकाला जाता है। इसको स्थानीय भाषा में आबगूरे कहते हैं। इस खट्टे जूस को सलादों और खानों के ऊपर डालकर प्रयोग करते हैं। ये भूख बढ़ाने वाला होता है। कहते हैं कि आबगूरे के गरारे से मुंह, मसूड़ों और हल्क की सूजन का इलाज किया जाता है। कुछ लोग आबगूरे को आग पर पकाकर उसका पेस्ट तैयार करते हैं और इसको खानों में डालकर खाते हैं। आबगूरे से मोटापे का भी इलाज किया जाता है।
यहाँ पर इस बात को समझाना जरूरी है कि आबगूरे और अंगूर के शीरे में बहुत अंतर है। अंगूर का शीरा पके हुए अंगूरों को उबाल कर तैयार किया जाता है, जबकि आबगूरा कच्चे अंगूरों से बनता है। दोनों के भीतर एक अन्य अंतर यह है कि आबगूरे खट्टा और अंगूर का शीरा मीठा या खट मीठा होता है। शारीरिक कमजोरी को दूर करने में अंगूर का शीरा बहुत ही फायदेमंद होता है। अंगूर के शीरे में अगर जाफरान या केसर की कुछ पत्तियों को पीस कर डाल दिया जाए तो ये नर्वस सिस्टम के लिए बहुत ही लाभदायक चीज है।
अंगूर के फल के साथ ही अंगूर का रस भी बहुत सी विशेषताओं का स्वामी है। अंगूर का रस तैयार करने के लिए पहले अंगूरों को अच्छी तरह से धो लेने के बाद उसे एक बर्तन में पानी डालकर उबालते हैं। पानी के उबलते समय उसमें थोड़ी सी शक्कर मिला दी जाती है। जब वो थोड़ा गाढ़ा हो जाए तो उसे चूल्हे से उतार कर रख लेते हैं। ठंडा होने पर उसका प्रयोग किया जा सकता है। अंगूर के इस रस को हर आयु के लोग प्रयोग कर सकते हैं।
अंगूर ऐसा फल है जो सूखने के बाद और अधिक प्रभावी और लाभदायक हो जाता है। सूखने के बाद अंगूर के पोषण तत्व कई बराबर हो जाते हैं। अंगूर सूखने के बाद किशमिश और मुनक्के के रूप में सामने आता है। सूखा हुआ अंगूर या किशमिश हर इंसान के लिए लाभदायक है, क्योंकि बहुत ही सरलता से इसका पाचन हो जाता है। किशमिश बहुत से विटामिन का खजाना है। किशमिश में पोटेशियम, कैल्शियम, लौह और विटामिन बी जैसे कई विटामिन और खनिज पाए जाते हैं। ईरान में अंगूर के अधिक पैदावार के कारण यहाँ से बड़ी संख्या में किशमिश का निर्यात किया जाता है।
अंगूर का सिरका भी लोगों को बहुत अच्छा लगता है। अगर इसको सही ढंग से बनाया जाए तो ये बहुत लाभदायक होता है। ये खाने को स्वादिष्ट बना देता है। کہتے ہیں کہ مائیگرین کی بیماری والوں کو انگور کا سرکہ نہیں سونگھنا چاہیے. اس کے علاوہ وہ لوگ جن کو کسی بھی پرکار کی الرجی ہے ان کو انگور کے سرکے کے پریوگ سے بچنا چاہیے. انگور کے بیجوں سے تیل بھی نکالا جاتا ہے. انگور کے بیجوں کا تیل اینٹی آکسیڈینٹ سے سمردھ ہوتا ہے. اسے شریر کی توچہ اور بالوں کے لیے اچھا مانا جاتا ہے. یہی کارن ہے کہ کاسمیٹک اتپادوں میں انگور کے بیجوں کے تیل کا پریوگ کیا جاتا ہے.
دوستو, آپ سے انورودھ ہے کہ آپ انگور کو اپنے کھانے میں اوشی استھان دے, چاہے اس کے تازے روپ میں یا پھر اس کے دوسرے روپ ارتھات کشمش اور منقے کے روپ میں. حالانکہ جانکاروں کا کہنا ہے کہ بہتر یہی ہے کہ کھاتے سمے تازے انگور کا ہی پریوگ کیا جائے تو بہتر ہے. تو دوستو, کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے. انمتی دیجیے.
دوستو, آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا, اور اب سمے ہو چکا ہے آج کے مکھیہ سماچاروں کے سارانش کا. ودیش منتری کا کہنا ہے کہ ایران چین اور پاکستان کے سمبندھ رڑنیتک ہیں. لبنانی منتری نے کہا کہ جنرل قاسم سلیمانی دنیا میں پرتیرودھ کا پرتیک ہیں. یمن کے رکشا منتری نے کہا کہ دیش سے حملہ ور سینکوں کے نکلنے کا سمے آ گیا ہے. اور امریکہ میں 36 گھنٹے کے دوران کئی گولی باری گھٹنائیں ہوئی ہیں جس میں کئی گھائل اور ہتاحت ہوئے ہیں. دوستوں, اسی کے ساتھ ہماری یہ سوا یہیں پر سماپت ہوتی ہے. ہمیں اور ہمارے ساتھیوں کو اجازت دیجیے. خدا حافظ. Oh,